यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। हालै जारी अध्यादेशहरू संघीय संसदबाट यथाशीघ्र अनुमोदन गर्ने सरकारमा सहभागी दलका शीर्ष नेता बीच सहमति। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उप प्रधानमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डुको कीर्तिपुर स्थित वन अस्पतालमा उपचार हुँदै। बाँकेमा 26 बिघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोग विहीन। र हमासद्वारा आज थप 3 इजरायली बन्दक रिहा।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारमा सहभागी राजनैतिक दलका शीर्ष नेताहरूको आज सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू संघीय संसदका दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन सहमति भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले बताउनुभयो।
मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छलफल भयो। अध्यादेश पास हुने प्रक्रिया अगाडि बढ्छ। जसपा नेपालको माननीय उपेन्द्रजी, माननीय राजकिशोरजीसँग फोनमा वार्ता भएको छ, उहाँ आफै उपस्थित हुन पाउनु भएन काठमाडौँ बाहिर भएर, र त्यो बाहेकको सरकारमा रहेका सबै राजनीतिक दलहरूको शीर्ष नेताहरू स्वयं उपस्थित हुनुहुन्थ्यो। उहाँसँग पनि कुरा भइसकेपछि सहमति अनुसार नै अगाडि बढ्छौं र सबै अध्यादेशहरूलाई भोलि प्रतिस्थापन गर्नै पर्छ। होइन, अहिले हाम्रा बीचमा जुन अध्यादेशहरूमा सहमति सकेको छ ती अध्यादेशहरू अगाडि बढ्छन्। भूमि सम्बन्धीमा प्रतिस्थापन गर्दाखेरि हामी सबै आपसमा छलफल गरेर त्यसमा सबैका भावनाहरू समेटिने गरेर अगाडि बढ्छ।
सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरू बीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँले जानकारी दिनुभयो। गृहमन्त्री लेखकले जनता समाजवादी पार्टी नेपाल जसपाका नेताहरूसँग पनि सहमति जुटेको जानकारी दिनुभयो। यस्तै बैठकमा सरकार र संसदका कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कंग्रेस उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान लगायत सहभागी हुनुहुन्थ्यो। पोखरा भ्रमण वर्ष 2025 उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डुको कीर्तिपुर स्थित वन अस्पतालमा उपचार शुरू भएको छ। दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर स्थित वन अस्पतालमा ल्याइएको हो। वन अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ, यद्यपि अवस्था भने जोखिम मुक्त रहेको अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा 3 जना पक्राउ परेका छन्। धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका 3 का दिनेश अधिकारीले एक युवकलाई बेलायत पठाउने भनेर 32,57,000 रूपियाँ ठगेको उजुरी परेपछि अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसैगरी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका 7 का 41 वर्षीय गणेश बहादुर थापा र काभ्रे पलाञ्चोक नमोबुद्ध नगरपालिका 4 काफले चोकका 39 वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै 14 जना पीड़ितहरूबाट 71,70,000 रूपियाँ ठगेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बाँकेमा 26 बिघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। कोरोना महामारीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 14 स्थित नेपाली सेनाको समन्वयमा निर्माण गरिएको होल्डिङ सेन्टर हाल प्रयोगविहीन बनेको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगमै आउन सकेको छैन। महामारीको समयमा जमुनाहा नाका हुँदै भारतबाट आउने संक्रमितलाई राख्ने उद्देश्यले 1000 बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरिएको थियो, तर प्रयोगमा नआउँदै करोड़ौंको संरचना जीर्ण बन्दै जाने खतरा देखिएपछि नागरिक तहमा चासो र चिन्ता बढ़ेको छ। नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ:
यस्ता किसिमका संरचनाहरू बनिसकेपछि नेपाल सरकारले म आग्रह चाहन्छु विशेषगरी सम्बन्धित निकायले त्यो चाहिँ तपाईँको नेपाल होल्डिङ सेन्टरलाई व्यवस्थित गर्न तपाईँको इमिडिएटली त्यसलाई तपाईँको प्रयोगमा ल्याउने कसरी कुन रूपमा त्यसलाई प्रयोग ल्याउने भन्ने विषय हो। तर जुन कुरामा प्रयोग ल्याउन सक्ने आवश्यकता छ त्यो कुरालाई मध्यनजर गर्नुपर्छ।
करिब 3 वर्ष अघि संघीय सरकारको 29,38,20,000 रूपियाँ लागतमा निर्माण भएको होल्डिङ सेन्टरमा 22 हलकोठा 22 शौचालय र 15 किचेन बनाइएको छ। हनुमान कन्स्ट्रक्सनले निर्माण गरेको संरचनाको स्वामित्व हस्तान्तरणको भने कुनै टुङ्गो लाग्न सकेको छैन। गृह मन्त्रालयले गत कार्तिक 6 गते देशभरका होल्डिङ सेन्टरको उपयोग तथा संरक्षण हुने गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गर्ने गरी कार्यान्वयनका लागि पत्राचार गरेको छ, तर सञ्चालनको विषयमा भने अझै अस्पष्टता छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी:
होल्डिङ सेन्टरहरूलाई सशस्त्र प्रहरी बल नेपालबाट उपयोग तथा संरक्षण हुने गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गर्ने गृह मन्त्रालयको 81 कार्तिक 6 गते निर्णय भई उक्त निर्णय कानूनलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयलाई उपयोग र संरक्षण गर्ने जिम्मेवारी चाहिँ तोकिएको अवस्था छ।
संघीय सरकारको मातहतमा रहेका देशभरका होल्डिङ सेन्टर सञ्चालनका लागि कार्यविधि बनिरहेको सरकारवालाहरू बताउँछन्। संघीय सरकारले कार्यविधि निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको बताइएको छ। नेपालगंजमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमा ल्याउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख प्रशान्त विष्ट:
हामीले चाहिँ प्रदेश सरकार अथवा संघीय सरकार र स्थानीय तह मिलेर त्यसलाई चाहिँ तीनटै एउटा सहकार्य गरेर यदि बनाउन सकिन्छ त्यसमा कर्मचारीहरूको दरबन्दीको अवस्था र सबै कुरा गरेर यदि गर्न सक्यो भने हामी तयार छौं। त्यसको कार्यविधि चाहिँ मलाई लाग्छ संघीय सरकारले चाहिँ बनाइरहेको अवस्था चाहिँ छ र देशभरि संघीय सरकारकै मातहतमा रहेको छ।
सरकारले कोरोना महामारीको समयमा प्रत्येक देशमा 1-2 रहने गरी तराईका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा 2,16,00,000,000 बढ़ी रूपियाँ खर्चेर होल्डिङ सेन्टर बनाए पनि प्रयोगमा नआउँदा लगानी खेर गइरहेको छ। कोरोनाको अवस्था सामान्य भएपछि ती संरचना प्रयोगमै नआएर अल्पत्र परेका छन्। अब ती होल्डिङ सेन्टरहरूलाई बहुउपयोगी भवनका रूपमा प्रयोगमा ल्याउन तदारूकता आवश्यक देखिएको छ।
बागलुङको निसीखोला गाउँपालिका 6 सिमुवाद्वार क्षेत्रमा हिजो लागेको डडेलो आज नियन्त्रणमा आएको छ। हिजोदेखि लागेको डडेलो आज साँझ नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले जानकारी दिनुभयो। सिमुवाद्वार सिप तिग्रापानी कोसका सुन क्षेत्रका सामुदायिक वनमा हिजो आगो लागेको थियो। आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको थियो। मैथिली विकास कोषको 7 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ। जनकपुरधामको वडा नम्बर 8 मधेस प्रदेश सरकारको 7 करोड़ भन्दा बढ़ीको लगानीमा 4 तल्लाको आकर्षक एवं अत्याधुनिक भवन निर्माण हुनुका साथै भवनभित्र मिथिलाको कला संस्कृति साहित्य झल्किने संग्रहालयको निर्माण भइरहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो। भवनभित्र 300 अटाउने नाटकघर पुस्तकालय मैथिलीको अडियो तथा भिडियो निर्माण गर्ने अत्याधुनिक स्टुडियो साना हल तथा कार्यकक्षहरू रहेको कोषले जनाएको छ। बागलुङका दुग्ध उत्पादक किसानले पशु आहार र दूध उत्पादन लागतमा राज्यले दिने अनुदान समेत व्यवस्थित र पर्याप्त नहुँदा किसानहरू पलायन हुने र दुग्ध व्यवसाय नै धराशयी बन्ने अवस्थामा पुगेको किसानहरूको गुनासो छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
बागलुङका दुग्ध उत्पादक किसानले आफूहरूका समस्या र कठिनाई प्रति तीनै तहका सरकार गम्भीर नभएको गुनासो गरेका छन्। दाना चोकर घाँस लगायतका पशु आहार तथा पशुको मूल्य आकाशिँदै गए पनि सरकारी अनुदान अत्यन्त न्यून हुँदा आफूहरू मर्कामा परेको किसानहरू बताउँछन्। राज्यले चित्त बुझ्दो राहत नदिँदा व्यावसायिक पशुपालन गरेकाहरू पनि धराशायी बन्दै गएको नेपाल दुग्ध व्यवसाय संघ बागलुङका अध्यक्ष नन्दलाल जैशी बताउनुहुन्छ।
किसानलाई माया गरोस्, किनभने हरेक ठाउँमा किसानहरू पिछाडिएका छन्। सबै भएका चाहिँ फर्महरू पनि धरासायमा गएका छन्। घाटामा गएर फलानाले छोडो भन्ने कुरो नआउनका लागि राज्यले चाहिँ अलि केही फरकिलो ढंगले चाहिँ पहल गरोस्।
दैनिक 100 लिटर दूध उत्पादन गर्दै आउनुभएका दुग्ध व्यवसायी कृष्ण प्रसाद पौडेलले महँगाईका बीच दूध उत्पादन गरे पनि खस्किँदो बजार र राज्यले हेलचक्राई गर्दा किसानलाई व्यवसाय धान्न कठिनाई भएको बताउनुहुन्छ।
देशमा उत्पादन भएको दाना राम्रो छैन, जो छ त्यो पनि अत्याधिक महँगो छ, उत्पादित दूधको लागत पनि धेरै नै महँगो छ, यसको हेरिदिने निकाय छैन। दूधको मूल्य समायोजन गरोस् सरकारले भन्ने निवेदन छ, त्यसलाई अनुदानहरूको चाहिँ व्यवस्था गरोस्।
बागलुङ नगरपालिका, काटेखोला गाउँपालिका र चैमिनी नगरपालिकामा उत्पादन भएको दैनिक 3300 लिटर दूध बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत बागलुङ सहित पर्वत र मेग्दीमा वितरण हुँदै आएको छ। सबै चीजको मूल्य बढ्दा दूधको मूल्य पनि बढ्नुपर्ने दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दीपक गौतम बताउनुहुन्छ।
किसानहरूको चाहना अनुसार सबै चीजको मूल्य बढ्दा दूधको मूल्य पनि बढ्नुपर्छ भन्ने छ। नयाँ वर्षबाट दूधको मूल्यलाई समायोजन गर्न सम्बन्धित पक्षहरूसँग पहल गरिरहेका छौ।
बढ्दो विदेश पलायन तथा बसाई सराईले पशुपालन व्यवसाय संकटमा पर्दै गएको अवस्थामा किसानलाई प्रोत्साहन गर्ने खालका अनुदान तथा राहत नीति कार्यक्रम बनाउनका लागि तीनै तहका सरकारको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि म्याग्दीका गाउँ रित्तिदै गएका छन्। सड़क, संचार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि बसाई सराईले गाउँ रित्तिदै गएको हो। वर्षौंदेखि ओझेलमा परेका म्याग्दीका गाउँ बस्तीमा ओड़ा कार्यालयसँगै स्वास्थ्य चौकी, विद्यालय, घर आँगनमै गाड़ी गुड्ने सड़क, खानेपानी, सिंचाई, बिजुली लगायत सबै सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेस पस्नेहरूको संख्या वर्षेनी बढ़दै गएको छ। म्याग्दीको दुर्गम गाउँहरूबाट मात्रै नभई सदरमुकाम नजिक र पछिल्लो समय सबै कुराको सुविधा पुगे पनि वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाई सराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण 10 वर्ष अघिको तुलनामा जनसंख्या घट्नुका साथै गाउँहरू समेत रित्तिदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन्। नेपालको जनगणना 2078 प्रारम्भिक नतिजा अनुसार 2068 तुलनामा 0.54% म्याग्दीको जनसंख्या घटेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरूरी रहेको बताउनुभयो। एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ़नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो। अर्को प्रसंगमा पार्टीको महाधिवेशन 2082 सालमा सम्भव नरहेको प्रवक्ता महतले बताउनुभयो। गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदर कुण्ड र याक खर्क जोड्ने सड़क स्तरोन्नतिका लागि 10 करोड़ रूपियाँ बजेट स्रोत सुनिश्चित गरेको छ। आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालू आर्थिक वर्ष 2081-82 ठेक्का प्रक्रिया अघि बढ़ाउने गरी मुस्ताङका दुई सड़कलाई 5-5 करोड़ रूपियाँ बजेट स्रोत सुनिश्चित गरेको हो। घरप झोङ गाउँपालिका दुई मार्फादेखि धमाङ आलुबारी याक खर्क र लोगेकर दामोदर कुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुर्खाङ यारा घारा हुँदै घुयुमा ठाँटीसम्मको सड़क स्तरोन्नति योजना छनौट भएको प्रदेशसभा सदस्य विकल शेरचनले जानकारी दिनुभयो। दाङको घोराही उपमहानगरपालिकाको सहयोगमा 6 नम्बर ओडा कार्यालयले ओडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र स्यालो ट्यूबवेल निर्माण गरेपछि त्यहाँका खेतबारी हरियाली भएका छन्। पानीको सुविधा भएपछि तोरी, मकै र तरकारी खेती गरेर 12 महिना खेतबारी हराभरा भएर नागरिकको आमदानी समेत वृद्धि भएको घोराही 6 का श्रीधर अधिकारीले बताउनुभयो। ओडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिंचाई हुनुका साथै 3 वर्ष अघिसम्म खानेपानीको समेत समस्या समाधान भएको घोराई 6 का प्रेम चौधरीले बताउनुभयो। घोराई 6 का ओडाध्यक्ष विष्णुराम आचार्यले सिंचाईका लागि ओडाभरमा 10 बोरिङ र 4 स्यालो ट्यूबवेल सञ्चालनमा आएको बताउनुभयो। हमासले आज थप 3 इजरायली बन्धक रिहा गरेका छन्। इजरायली बन्धक रिहाईसँगै इजरायलले पनि हिरासतमा रहेका 369 प्यालेस्टाइनीहरूलाई आज रिहा गरेको छ। मुक्त हुनेमा अमेरिकी मूलका इजरायली सागुई डेकेल चेन, रूसी मूलका इजरायली एलेक्जेन्डर ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होन रहेका छन्। गत जनवरी 19 इजरायल र हमास बीच भएको युद्धविराम सम्झौता भंग हुन लागेको आशंका भए पनि आज दुवै पक्षले बन्दी रिहा गरेका कारण अदला बदली अघि बढ़ने संकेत दिएका छन्। यो बन्धक तथा कैदी आदान प्रदानको छैठौं समूह हो। सन् 2023 अक्टोबर 7 हमासले इजरायलमाथि आक्रमण गरी 200 जनाको हत्या र करिब 1200 जनाको अपहरणपछि इजरायलले गाजा क्षेत्रमा व्यापक कार्यवाही शुरू गरेको थियो। इजरायली आक्रमणका कारण गाजाका 90% पूर्वाधार ध्वस्त भएका छन् भने हजारौंले ज्यान गुमाएका छन्। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्रु बोकेको बस तीव्र गतिका कारण दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ। तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा अन्य 15 जना घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। यात्रुहरू पूर्वी पंजाब प्रान्तबाट सेवान शहरमा भइरहेको एउटा धार्मिक पर्वका लागि जाँदै थिए। खराब सड़क सुरक्षा नियमहरूको उल्लंघन र लापरवाही ड्राइभिङका कारण पाकिस्तानमा सड़क दुर्घटनाहरू हुने गर्दछन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी प्रदेशले आफ्नो दोस्रो आवधिक योजना पारित गरेको छ। लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषदको बैठकबाट दोस्रो आवधिक योजना पारित गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेत नारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज अर्यालले जानकारी दिनुभयो। दोस्रो आवधिक योजनाको कार्यान्वयनका लागि अनुमानित 14.99 खर्ब लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ। योजनाको अन्त्यसम्ममा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन 11.49 खर्ब पुग्ने अनुमान योजनामा गरिएको छ, जसमा निजी क्षेत्रको योगदान करिब 60% रहने आकलन गरिएको छ। दोस्रो आवधिक योजनाले लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर 7.16% पुर्याउने लक्ष्य राखिएको छ। निरपेक्ष गरिबीको दर 24.35% घटाएर 15% झार्ने, प्रति व्यक्ति आय 1,159 अमेरिकी डलरबाट बढ़ाएर 1,514 डलर पुर्याउने लक्ष्य पनि योजनाले अघि सारेको छ। प्रदेश विकासको खाका अनुसार योजनाले 5 मुख्य सम्भागहरूलाई प्राथमिकताका साथ अघि सारेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेश प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएका समस्याहरू हाल क्रमशः सुधार हुँदै गएको बताउनुभयो। गण्डकी देशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बसेलले गण्डकी प्रदेशमा उद्योग, कृषि तथा पर्यटन विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रदेशमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। झापाको भद्रपुर नगरपालिकाले तेलजन्य खेती प्रवर्धन कार्यक्रम अघि सारेपछि स्थानीय किसानहरू तोरी खेतीतर्फ आकर्षित भएका छन्। नगरपालिकाका कृषि विकास अधिकृत सुमन बिमालीले 5,100 कट्ठा जमिनमा तोरी खेतीका लागि 142 कृषक समूह र कृषि सहकारीले आवेदन दिएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा नगरपालिकाले प्रति कट्ठा 1,000 अनुदान दिने योजना अघि सारेको छ। धनुषा र महोत्तरीका धान खेती गर्ने किसानलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराइएको छ। धानको उत्पादन बढ़ाउन कृषकहरूलाई प्रोत्साहन गर्ने नीति अनुसार खाद्य तथा पोषण सुरक्षा आयोजना क्लस्टर इकाई धनुषाले 2 जिल्लाका 4 पालिकाका किसानहरूलाई चैते धान लगाउन प्रोत्साहन गर्न अनुदानमा बिउ उपलब्ध गराइएको हो। विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत धनुषा र महोत्तरी जिल्लाका 4 पालिकामा पोषण, खाद्य सुरक्षा सहितको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको छ।
अब खेल समाचार। 24 संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पाउना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले जितेको छ। सहारा क्लबको आयोजनामा पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई 3-1 गोल अन्तरले पराजित गर्दै पाउना टोली ब्ल्याक बुल्सले उपाधि जितेको हो। पुलिस क्लबले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा आहारारा पोखरा गोल्ड कपको हालसम्मका सर्वाधिक सफलता हासिल गरेको टीम विदेशी टीमसँग पराजित हुँदै उपविजेतामा सीमित भयो। टेनिसका प्रशिक्षक चेतन घिमिरेले खेलाड़ीको राम्रो तालमेल र पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताउनुभयो। ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुल अजिज निसोन वायेवले आफूहरूले पुलिस क्लब विरूद्धको खेलमा रणनीति परिवर्तन गरी जीत हासिल गरेको बताउनुभयो। प्रतियोगितामा ब्ल्याक बुल्सका स्पट जोन स्यारोटोभ उत्कृष्ट खेलाड़ी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कूटर उपहार प्राप्त गरे। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोल रक्षकमा ब्ल्याक बुल्सका जसुर बेक राजा बोव, उत्कृष्ट डिफेण्डरमा ब्ल्याक बुल्सका अलिजोन अलिजोनोभ, उत्कृष्ट फरवार्डमा ब्ल्याक बुल्सका अजिज बेक खुर्सोन बोइब, उत्कृष्ट मिडफिल्डरमा पुलिसका कप्तान रामबाजी, उत्कृष्ट प्रशिक्षकमा ब्ल्याक बुल्सका अब्दुल अजिज निसोन वायेब घोषित भए। प्रतियोगिताको अनुशासित टीमहरूमध्ये भारत सिक्किमको थण्डर बोल्स नर्थ युनाइटेड घोषित भएको छ। विजयी खेलाड़ीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, क्लबका अध्यक्ष केशवराज बराल, प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरूङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगिताको विजेताले 12,01,000 र उपविजेताले 6,01,000 सहित सिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। माघ 22 गतेदेखि शुरू भएको प्रतियोगितामा 3 विदेशी सहित 12 टीमको सहभागिता रहेको थियो। सातौं संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुरको बागमती गाउँपालिका स्थित शहीद स्मृति रंगशाला शनिबारबाट शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टीमलाई हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय शुरूआत गरेको छ। बागमतीले आयोजक टीमलाई शून्यका विरूद्ध एक गोलले पराजित गरेको हो। बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको 33 मिनटमा गरेको गोल नै निर्णायक गोल बनेको छ। खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए। प्रतियोगितामा ए डिभिजनका 7 र मफसलका 3 टीमको सहभागिता छ। आगामी फागुन 12 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले 10,00,000 र उपविजेताले 5,00,000 प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीलाई 1,01,000 तथा विधागत उत्कृष्ट खेलाड़ीलाई जनही 25,000, प्रत्येक खेलका म्यान अफ दि म्याचलाई 10,000 रूपियाँ सहित सील्ड प्रदान गरिने आयोजकले जनाएको छ। बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाका साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 19.6 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 17.8 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस, पोखराको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपालको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 7.3 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। हालै जारी अध्यादेशहरू संघीय संसदबाट यथाशीघ्र अनुमोदन गर्ने सरकारमा सहभागी दलका शीर्ष नेता बीच सहमति। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उप प्रधानमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डौको कीर्तिपुर स्थित वन अस्पतालमा उपचार हुँदै। बाँकेमा 26 विघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन र हमासद्वारा आज थप 3 इजरायली बन्दक रिहा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।